नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषयवस्तु र घटनाक्रम बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी वाम गठबन्धनले ल्याएको चुनावी परिणाम र अबको राजनैतिक यात्राबारे कुराकानी गर्दैछौं। बिहिबार दोस्रो चरणको मतदान सकिएसँगै शुरू भएको प्रतिनिधि सभा र प्रदेशसभाको मतगणनाको परिणाम आउने क्रम जारी छ। चुनावी परिणाम वाम गठबन्धनको पक्षमा अप्रत्याशित रूपमा देखिएको छ। अहिलेसम्म एमाले प्रतिनिधि सभाका 73 क्षेत्र र प्रदेशसभाका 143 क्षेत्रमा विजय भइसकेको छ भने माओवादी केन्द्र प्रतिनिधि सभातर्फ 31 र प्रदेशसभातर्फ 62 क्षेत्रमा जितिसकेको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको 165मा वाम गठबन्धनले दुई तिहाई क्षेत्रमा जित हासिल गरेको छ। प्रदेशसभातर्फ पनि उनीहरूको परिणाम राम्रो देखिएको छ। प्रत्यक्षतर्फको मत परिणामलाई आधार मानेर विश्लेषण गर्दा दुई नम्बर प्रदेशबाहेक केन्द्रसहित बाँकी 6 प्रदेशमा वाम गठबन्धनले बहुमतको सरकार बनाउने निश्चित जस्तै देखिएको छ। दुई नम्बर प्रदेशमा भने मिश्रित नतिजा आएको छ। चुनावमा नेपाली कांग्रेस भने अप्रत्याशित रूपमा पराजित भएको छ। प्रतिनिधि सभातर्फ उसले जम्मा 21 सीट मात्र जित्ने देखिन्छ। चुनावी नतिजाबाट नेपाली कांग्रेस इतिहासकै सबैभन्दा कमजोर पार्टीका रूपमा स्थापित भएको छ। आजको कार्यक्रममा हामी चुनावी परिणामबारे एमाले नेता विष्णु रिमालसँग वाम गठबन्धन ल्याएको चुनावी परिणाम र भावी राजनैतिक यात्राबारे कुराकानी गर्दैछौ। कुराकानीका लागि उहाँ हाम्रो स्टुडियोमा आइसक्नु भएको छ। तपाईँलाई स्वागत छ।
धन्यवाद, नमस्ते।
चुनावको परिणामबाट त निकै उत्साहित हुनुभएको छ तपाईँहरू।
स्वाभाविक हो यो, किनभने हामीले अपेक्षा गरेका रिजल्टहरू आइरहेका छन्। केही केही ठाउँ अनपेक्षित रूपमा हार पनि भोगेका छौँ हामीले। त्यो हिसाबले खुसी हुने नै कुरा छ अहिलेलाई।
तपाईँले अपेक्षा नै नगरेको परिणाम प्राप्त गर्नुभयो।
अपेक्षा गरेको ठाउँ हारेको भनेको मैले खास गरी बर्दियामा हामीले अपेक्षा गरेका थिएनौँ हारको लागि। त्यो हिसाबले गर्दाखेरि केही चाहिँ अपेक्षित ठाउँ पनि हामीले पराजय भोग्यौँ। अरू ठाउँ त ठिक ढङ्गले आएको छ, अपेक्षित ठाउँ नै आएछन्।
जस्तै सङ्ख्याका हिसाबले मैले यही पनि भने, धेरै क्षेत्रमा जित्नु भएको छ, 73 क्षेत्रमा त जितिसक्नु भएको छ, झन् 80 जति पुग्छ होला, 7 क्षेत्रमा अग्रस्थानमा हुनुहुन्छ। प्रदेशसभातर्फ पनि 143 क्षेत्रमा त जितिसक्नु भएको छ, 165 झन्डै 100 मैले सरसर्ती हिसाब गर्दा 161 क्षेत्र जतिमा लगभग प्रदेशसभाको पनि 330 मध्ये प्रत्यक्षतर्फ चाहिँ बहुमतमै हुनुहुन्छ। तपाईँले यो जुन तपाईँ चुनाव परिचालनको एमालेको अझ भनौँ वाम गठबन्धनको चुनाव परिचालनको चाहिँ केन्द्रमा रहेर प्रवक्ताको रूपमा चाहिँ काम गरिरहनु भएको थियो, तपाईँले यो खालको परिणाम आउँछ अथवा यति सङ्ख्यामा आउँछ भनेर कति अनुमान गर्नुभएको थियो?
मैले त सार्वजनिक रूपमा पहिले भनेको थिएँ, अब निर्वाचन आयोगले जतिखेर आचार संहिताको कुरा उठायो, यो प्रक्षेपण गर्न नमिल्ने, आकलन गर्न नमिल्ने भन्यो, त्यसपछि मात्रै हामीले अलिकति आफ्नो मुख बन्द गरेको। तर मैले बोल्दाखेरि सबै ठाउँमा के बोलेको छु भने, प्रतिनिधि सभाको प्रत्यक्षमा हामी गठबन्धनबाट 100 उकालो लाग्छौँ र नेपाली कङ्ग्रेस 65 ओह्रालो लाग्छ, हाम्रो काहीँ भेटघाट हुन्छ र मैले यो शब्द प्रयोग गरेको थिएँ। हामी स्वाभाविक ढङ्गले 100 उकालो लागिरहेका छौँ र कङ्ग्रेस 65 ओह्रालो लागिरहेको छ, हाम्रो कतै भेट हुन्छ। अब मलाई केही मिडियाका साथीहरूले तैपनि अङ्क कति भन्दाखेरि मैले 15-30 बिचमा कङ्ग्रेसलाई राखेको थिएँ। अब त्यो सायद अतिशयोक्ति मानिएको थियो त्यतिखेर,
जस्तो देखिन्छ।
हजुर हजुर, त्यो ठ्याक्कै त्यही हुन्छ जस्तो लाग्छ। अझ किटेरै भन्दाखेरि माओवादीले कति जित्छ, एमाले कति जित्छ भन्ने हिसाबमा मैले 77 उकालो एमालेको लाग्छ, 77 भनेको थिएँ, र माओवादीको केन्द्रको चाहिँ 30-36 बिचमा आउँछ भनेको हो। मलाई लाग्छ हामी ज्यादा बोलिरहेको छैनौँ, ठिकै बोलेका रहेछौँ, आकलन ठिकै रहेछ।
अहिले परिणाम आइसक्यो भन्नुभएको कि
यो त अगाडिको कुरा हो, भोट हाल्नु अगाडिको कुरा हो यो। तपाईँले हेर्नु भने भोट हाल्नुभन्दा अगाडि नै मैले बोलेका धेरै ठाउँमा यी कुराहरू बोलेको छु मैले, र मैले बोल्दाखेरि नै एउटा शब्द प्रयोग गरेर बोलेको छु, यदि निर्वाचन आचार संहिता लागू हुँदैन भने, मिचिँदैन भने म यसो भन्न चाहन्छु भनेको थिएँ मैले।
नागरिकले यति धेरै पत्याउने र वाम गठबन्धन अझ भन्नु एमालेलाई प्रत्यक्षतर्फ चाहिँ बहुमत दिनु यति धेरै विश्वास गरेको देखियो, नागरिक वा मतदाताले चाहिँ यति धेरै विश्वास किन गरे तपाईँहरूलाई?
अहिले यतिखेर नेपाली जनताको चाहिँ विश्वास केमा हो भन्दाखेरि स्थिरता र समृद्धिको एजेन्डामा उहाँहरूको विश्वास हो, जनताको विश्वास हो। जसले स्थिरता दिन्छु भन्छ र अलि पत्यारिलो लाग्छ स्थिरता दिन सक्ने भन्ने कुरो, र जसले समृद्धिको एजेन्डा अगाडि ल्याउँछ त्यसलाई चाहिँ म भोट हाल्छु भन्ने नेपाली जनताको मूड हो योपल्ट। र उहाँहरूले नेपाली जनताले चाहिँ आफ्नो भोक देखाउनु भएको छ, समृद्धिको भोक देखाउनु भएको छ। राजनीतिक कुरा धेरै भयो, परिवर्तन भयो, रेभोल्युसन भयो, रेभोल्युसनको सबै कुरा टुङ्गे, समृद्धिको लागि चाहिँ कसले चाहिँ एजेन्डा अगाडि सार्छ भन्ने प्रसङ्गमा चाहिँ जब एमाले र माओवादी केन्द्रले मिलेर यो गठबन्धन बनायो, उहाँहरूलाई स्थिरतामा विश्वास भयो र हामीले राखेका एजेन्डामा त पहिलेदेखि नै विश्वास छँदै थियो। यसमा मेरो सधैँभरि दावी रहने गरेको छ, किनभने नेपालमा पाँचजना कम्युनिस्ट पार्टीबाट पाँचजना प्रधानमन्त्री बन्नुभयो र विभिन्न कालखण्डमा हाम्रै पार्टी पनि अर्काको नेतृत्वमा नै सरकारमा गयो। जतिखेर कम्युनिस्ट पार्टीको प्रधानमन्त्री चाहिँ बन्नुभयो त्यतिखेर नै जनताले सम्झना गर्न लायकका केही न केही कामहरू हुन गए। यो जम्मै कुरा भनेको हाम्रो सामर्थ्यको पस्फुटन गरिएको सामर्थ्य देखेको छ र शक्तिको सन्दर्भमा दुईटा पार्टी मिलेर गठबन्धन बनाएपछि अब चाहिँ स्थिरता पनि आउँछ र समृद्धिको बाटो सहज हुन्छ भन्ने जनताले विश्वास गरे, त्यसै कारणले गर्दा यसलाई भोट हालिएको हो। यसमा मैले एउटा कुरा जोड्नु राम्रो हुन्छ होला जस्तो लाग्छ, यसै गरी समृद्धिको कुरा त कङ्ग्रेसले नै गरेको थियो नि भनेर मलाई धेरै साथीहरूले सोध्ने गर्नुभएको छ। कङ्ग्रेसले समृद्धिको कुरा गर्नै चाहेन अहिलेको चुनावमा, उसले त गाली गर्ने मात्रै काम गर्यो, उसले आफ्नो एजेन्डै बेचेन। उसले जिन्दगीमा कुनै राम्रो काम गरेको थियो भने त्यो भनेको भए नै राम्रो हुन्थ्यो नि, आफूले गरेको कुरा नि उसले भन्दै भनेन। उसले जम्मा जम्मै के भन्यो भने 48 सालमा बुढाबुढीलाई मार्छ भने जस्तै अहिले लोकतन्त्र सिद्धिन्छ, अधिनायकवाद आउँछ, रुन पाइँदैन, हाँस्न पाइँदैन, चिथर्न पाइँदैन, कोपर्न पाइँदैन भन्ने मात्रै भन्दै हिँड्यो। जुन निन्दाको राजनीति नेपाली कङ्ग्रेसले बोक्यो र त्यसको चाहिँ सभापतिजीले नै त्यसको लिड गर्नुभयो, त्यसलाई चाहिँ जनताले दण्डित गरे जस्तो मलाई लाग्छ।
भनेपछि नेपाली कङ्ग्रेसको कमजोर एजेन्डा र जुन राजनीति आम मतदाता वा नागरिकको मनोविज्ञान बुझ्ने कुरामा कङ्ग्रेस चुक्या कारणले गर्दा तपाईँहरूले त्यसको फाइदा
कङ्ग्रेसको त एजेन्डा कहिले पनि छँदै थिएन, उसले त कपी नै गर्ने हो। तपाईँले अहिले घोषणापत्र तुलना नै गरेर हेर्ने हो भने पनि त्यो पाउनुहुन्छ होइन। कङ्ग्रेस एजेन्डा लेस नै पार्टी हो, इम्टी पट भने जस्तै हो कि, खाली भाँडो हो कङ्ग्रेस, र मासमा आधारित पार्टी, पुरानो पार्टी भएको कारणले गर्दा मात्रै उसको हिङ नभए हिङ बाँधेको टालो रहेको स्थिति रहेको थियो। र त्यसमा पनि उसले आफ्ना खोक्रा एजेन्डालाई पनि, जस्तो बिपीले समाजवाद, राष्ट्रियता, प्रजातन्त्र भन्नुहुन्थ्यो नि, त्यही कुरा नै भन्न जानेन उसले। उसले त आफ्नो समाजवादलाई पोलेरै खाइदियो नि त, समाजवाद भनेर कम्युनिस्ट पार्टीको मान्छेले भनिसकेपछि उहाँहरूले के भन्नुभयो, यो त अधिनायकवाद हो भन्नुभयो। शेरबहादुर दाई आफै समाजवादी अन्तर्राष्ट्रियको उपाध्यक्ष हुनुहुन्छ अन्तर्राष्ट्रिय जगतमा, यहाँ चाहिँ समाजवाद भनेको अधिनायकवाद भनेर उहाँले व्याख्या गर्दै हिँड्नुभयो। त्यसपछि जनतालाई अलिक बढी झोक चले जस्तो लाग्छ मलाई यो विषयमा चाहिँ।
जस्तै तपाईँले दुईवटा कुरा तपाईँले भनिहाल्नुभयो, स्थायित्व र समृद्धि दुईवटा एजेन्डाले हामीले चाहिँ जनताको विश्वास पायौँ भनेर, अब स्थायित्व कसरी दिनुहुन्छ? यो पाँच वर्ष सरकार भन्नुभएको छ, अब कसरी रोडम्याप के हुन्छ तपाईँहरूको?
अब मैले एउटा शब्द प्रयोग गर्नु उपयुक्त हुन्छ होला जस्तो लाग्छ, हामी अहिले 17 सालमा कङ्ग्रेसले दुई तिहाई बहुमत पाएपछिको जुन कालखण्ड थियो त्यो कालखण्डमा अहिले कम्युनिस्ट पार्टीहरू उभिनु पुगेका छन्। कङ्ग्रेसले दुई तिहाई बहुमत पाएर त्यसलाई उचित तरिकाले चलाउन नजान्दा त्यस पार्टीको सभापतिले लामो समयसम्म जेलमा बस्ने र अन्तिममा प्रजातन्त्र मुखै नहेरिकन बित्नुपर्ने स्थिति आएको थियो। त्यो नियतिलाई हामीले मसिनो गरी मूल्याङ्कन गर्नुपर्छ भन्ने तहमा अहिले हामी रहिरहेका छौँ। हाम्रो पोजिटिभ पक्ष, सकारात्मक पक्ष भनेको के हो भने, कङ्ग्रेसले जुन तरिकाले 17 सालमा दुई तिहाई, 15 सालको भनौँ न, 17 साल भने मैले 15 सालको पहिलो आम निर्वाचन जुन हिसाबले दुई तिहाई पाएर उसले जनताको जनमत प्राप्त गरेको थियो त्यही तहमा हामी छौँ। र हाम्रो चुनौती भनेको पनि कङ्ग्रेसले गरेका गल्तीलाई नदोहोऱ्याउने गरी जनताको विकासप्रतिको भोकलाई चाहिँ लागू गर्ने हो, यही नै हो अहिलेको चाहिँ मूल एजेन्डा मैले बुझेको।
भनेपछि स्थायित्व दिनु जुन एजेन्डा अगाडि सार्नुभएको छ त्यसलाई चाहिँ तपाईँहरू प्रतिबद्ध हुनुहुन्छ। अब चाहिँ 5 वर्ष चाहिँ वाम गठबन्धन वा एमाले वा माओवादी केन्द्रले नै सरकार चलाउँछन् भन्ने कुरामा चाहिँ जनता विश्वस्त भए हुन्छ,
एकदम विश्वस्त भए हुन्छ। यसमा म के भन्न चाहन्छु भने, 5 वर्षमा हामीले जनताको मन जित्ने गरी काम गर्न सकेनौँ भने त्यतिखेर यो गठबन्धन अथवा एमाले अथवा नयाँ एकीकरणपछि नयाँ पार्टी बन्ला होइन, त्यो स्थितिमा त्यो पार्टीको भविष्य अन्धकार हुने मात्रै होइन, जनता निराश हुन्छन्। हामीले जनतालाई निराशा दिने कि खुसी दिने भन्ने कुरो 5 वर्ष हाम्रो हातमा आएको छ। जनताले के पत्याउनु भएको छ अहिले भन्दाखेरि, यिनीहरूले खुसी दिन सक्छन् भन्ने चाहिँ विश्वास गरेर हामीले भोट आएको छ। हाम्रो चाहिँ नारामा भन्दा पनि स्थिरता र समृद्धिको चाहिँ एजेन्डामा चाहिँ भोट हाल्नुको कारण नै त्यही हो। र 5 वर्षपछि जनतालाई निराश नबनाउने, राष्ट्रलाई असफल नबनाउने दायित्व हाम्रो काँधमा आएको छ र मैले त त्यही नै विश्वास दिलाउनुपर्छ अहिले।
जस्तै तपाईँहरूले अब पार्टी एकतै गर्ने कुरा चाहिँ गर्नु भएको छ, यो चुनावी परिणाम आउँदा पनि तपाईँले त्यो कुरा चाहिँ भन्नु काहीँ पनि छुटाउनु भएको छैन। चुनावी परिणामले माओवादीलाई चाहिँ निकै राम्रो पोजिसनमा चाहिँ प्रस्तुत गरेका छ देखाएको छ। अब यो पार्टी एकता गर्ने, गठबन्धन टिकाइरहने कुरामा चाहिँ आशंका पनि गरिरहेछन् एउटा कोणबाट। माओवादी युवासित भए अब एमालेसँगै टाँसिएर बसिरहला त पार्टी एकताको बाटोमा जाला त
यस्तो हो यसमा चाहिँ यो गठबन्धन चुनावको लागि गठबन्धन बनेन पहिला चाहिँ यो विषयमा प्रवेश गर्नु राम्रो होला एमाले र माओवादी केन्द्रको बीचमा भएको सहमति र पार्टी एकता संयोजन समिति जुन बन्यो त्यो दुईटै नेतालाई बराबर मान गरेर हाम्रो अध्यक्ष र माओवादी केन्द्रको अध्यक्षलाई दुई प्रमुख नेता भनेर दुवै पार्टीका सिनियर नेताहरूले स्वीकार गरेर जुन हिसाबले चाहिँ घोषणा भयो त्यो घोषणाको उद्देश्य भनेको यो चुनाव जित्ने र बहुमत ल्याउने मात्रै होइन यो त प्रतिफल मात्रै हो हाम्रो चाहिँ योजनाको मूल योजना भनेको त दुईटा पार्टी बीचमा एकीकरण भन्ने नै हो एकीकरणको योजना अन्तर्गत गठबन्धन बनेको कारणले गर्दा त्यो एजेन्डामा त अब प्रवेश गर्न परिहाल्यो नि त्यो हिसाबले गर्दाखेरि होला कि नहोला भनेर आशंका गर्नु जरुरी हुन्छ जस्तो मलाई लाग्दैन
भनेपछि पार्टी एकता चाहिँ मुख्य एजेन्डा हो चुनावी गठबन्धन चाहिँ सहायक एजेन्डा हो
ठिक हो नत्र त के हुन्थ्यो भने म यहाँलाई स्पष्ट पार्न चाहन्छु गठबन्धन मात्रै गरेको भए त्यतिखेर मीडियाबाट उठाएको प्रश्न र नेपाली कंग्रेसले उठाएको प्रश्न के थियो भने नेताहरू माथि मिलेर गठबन्धन बनाउँदैमा मत साटासाट हुँदैन भन्ने हुन्थ्यो नि हाम्रो साटासाट नहुन सक्थ्यो अहिले त पार्टी एकीकरणको एजेन्डा भएको कारणले गर्दा तलैसम्म मत साटासाट गर्नु कुनै गाह्रो हुँदै भएन गठबन्धन मात्रै भने भए आफ्नै पार्टीमा त माराकाट हुने हाम्रो देशमा होइन यो गुट त्यो गुटमा झगडा गर्ने मान्छे हो नि त हामीहरू त त्यस्तै यस्तै दुईटा पार्टी फरक फरक स्कुलिङका पार्टीहरू एक अर्काको बिचमा कटाक्ष गर्दै आएको पार्टीको बिचमा कसरी त्यो मत ट्रान्सफर हुन्थ्यो होला र यो हुनुको मूल कारण भनेको दीर्घकालमा हामी एउटै पार्टी हौ एकै ठाउँमा बस्दैछौँ त्यस कारणले जसले जित्ने नै हामीले जित्ने हो भन्ने हिसाबले गयो साथीहरूले कति ठाउँमा नारा पनि लगाउनु प्रतिनिधि सभामा चाहिँ माओवादी केन्द्रका प्रतिनिधि अनि प्रदेश सभामा चाहिँ एमालेको प्रतिनिधि रहेको ठाउँमा माथि वाम तल घाम भनेर नारा लगाउनुभयो त्यो हिसाबले नि भोट माग्नु भयो नि त
यो तपाईँले वाम गठबन्धन गरिरहँदा जुन मध्य दशैं थियो त्यति बेला चाहिँ सबै दशैंमा मस्त भइरहेको बेला तपाईँहरूले सरप्राइज दिनुभयो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै त्यतिखेर चाहिँ आशंका के गरिरहेको थियो भने दुईटा फरक पृष्ठभूमिका कार्यकर्ताहरू कसरी मिल्लान् भनेर सबभन्दा ठुलो चाहिँ हामी मिडियाकर्मीहरूले पनि त्यसलाई ठुलो क्वेसनको रूपमा उठायौँ तर तपाईँहरू यसरी मिल्दिनु हो कि पछिल्लो समय चाहिँ बरु एमालेभित्र समस्या देखियो माओवादी माओवादीभित्र समस्या देखियो तर एमाले र माओवादीभित्र चाहिँ समस्या देखिएन कसरी मिलाउनु भयो यो
ठिक हो अहिले के भयो भने पछिल्लो कालमा अब नयाँ ढङ्गले जाला भन्ने म आशा गर्छु होइन हामीले कति कुशलता देखाउँछौँ त्यसले पनि धेरै कुरा निर्भर गर्छ योभन्दा अगाडि जति पनि पार्टीका एकीकरणहरू भएका छन् गठबन्धन बनाएका छन् त्यो अराजनीतिक खालका भएका छन् क्लबहरूको बीचको मर्जर जस्तो बैङ्कहरूको बीचको मर्जर जस्तो भए जस्तो राजपा पार्टी भन्यो नि कुनै नीति सिद्धान्त चाहिएन छवटा पार्टी मिले एक ठाउँमा बसे छजना अध्यक्ष भने पालेपालो चलाउने भने चित्तनबन्दीले छोडेर हिँडे त्यस्तो गरे हामीले त विचारको आधारको पार्टी बनाउन खोजेका छौँ र हामीले भन्दै के भनेका छौँ भने सुरुमा हाम्रो प्रयत्न के थियो एमालेको चाहिँ विशेष गरी भने त्यसमा माओवादी पनि सहमत थियो संविधान जारी गर्न साथ तिनवटा मेजर पार्टीको बीचमा आउँछन् भने अरू फोर्स पनि ठिकै छ होइन भने तिनवटा मेजर पार्टीको बीचमा कमसेकम एउटा अवधिसम्म मिलेर जाने राष्ट्रिय एकताको बाटो बनाएर जाउँ त्यसबाट समृद्धि दिन सकिन्छ हामीले भन्ने हामीले प्रयत्न गऱ्यौँ नेपाली कङ्ग्रेसले नयाँ सिद्धान्त लिएर आयो दुईवटा मेजर पार्टी एक ठाउँमा बस्नुभन्न लोकतन्त्रलाई घात हुन्छ भन्यो होइन त्यस कारणले गर्दा त्यो घात हुन्छ भनिसकेपछि अब हामीले त राजनीतिक ध्रुवीकरण गर्ने बाहेक छँदै थिएन अरू बाटो र अब हामी विचारको आधारमा ध्रुवीकरण गरौँ भनेर जान गयौँ अहिले मलाई आफ्नो चाहिँ अपेक्षा के थियो भने हाम्रो संविधान चाहिँ न्युट्रल संविधान बन्छ यसले विचारको मामिलामा केही पनि बोल्दैन भन्ने लागेको थियो त्यतिसम्म पनि कम्प्रोमाइज हुन्छ होला भन्ने लागेको थियो एक स्टेप अगाडि हाम्रो संविधान गयो राज्यको चरित्र चाहिँ समाजवाद उन्मुख हुन्छ भनेर यसले भन्यो समाजवादबाट कोही पनि अब भाग्न सक्दैन नेपालका कुनै पनि पार्टी कङ्ग्रेस अब यहाँसम्म कि अति दक्षिणपन्थी भनिने नि पार्टीहरू पनि अहिले
चाहिँ
आइडियोलोजी लेस पार्टी पनि आयो नि होइन आइडियोलोजी नभएको विवेकशील साझा पार्टी भनेको कुनै आइडियोलोजी भएको
पार्टी
शक्ति त के होला भोलि पर्सि हेरौँला होइन म त्यसरी बोल्न चाहन्न म के भन्न चाहन्छु त्यो आइडियोलोजी लेस पार्टी हो त्यस्तो विचारधारा नभएको पार्टी हो राजनीति विचारधाराको आधारमा व्यक्तिको आधारमा चलाउनु पर्छ नि मतको आधारमा रविन्द्रजीहरूले पार्टी बनाउनु भएको छ उहाँहरूलाई शुभकामना छ कति अगाडि जानु होला हेरौँला होइन यस्तो स्थितिमा चाहिँ हामीले चाहिँ के भन्न चाह्यौँ भने अबको विकासको बाटोमा एउटा समानता सापेक्ष समानताको बाटोबाट जाने बाटो हो असमानतालाई अन्त गर्ने बाटो अर्को चाहिँ चलन चल्तीको चाहिँ बजार अर्थतन्त्र भन्छौँ नि हामी लिबरल मार्केट इकोनोमी जसलाई चाहिँ अति दक्षिणपन्थी एजेन्डा मान्छौँ हामी आर्थिक बाटोको हिसाबमा त्यो बाटो त्यो हिसाबले राजनीति ध्रुवीकरण हुनुपर्छ हामीलाई के लाग्छ भने यो बाटोबाट गएर समाजवादमा पुगिन्छ भने हाम्रो एउटा मत होला अर्काको होइन अर्को बाटोबाट चाहिँ पुगिन्छ समाजवाद छोड्न त कसैले पनि पाउनेवाला छैन अहिले त्यो हिसाबले अहिले संविधानमा ध्रुवीकरण भइसकेपछि हामीले अहिलेको चाहिँ ध्रुवीकरण त्यो राजनीतिक आस्थाको आधारमा गऱ्यौँ वैचारिक आधारको आधारमा गऱ्यौँ त्यस कारणले गर्दा यहाँले सुन्नुभयो नि प्रश्न आफ्नै पार्टीभित्र बरु व्यवस्थापन भएको छैन दुईवटा पार्टी एकीकरण गर्ने भन्ना छ कसरी व्यवस्थापन भन्दाखेरि त्यो विचारले व्यवस्थापन गरेको यद्यपि त्यहाँ धेरै उबडखाबड छन् हाम्रा स्कुलिङमा धेरै पृथकताहरू छन् त्यसमा धेरै छलफल हुन्छन् भोलिका दिनहरू यहाँले धेरै प्रश्न सोध्नुहुन्छ हामीलाई हामीले त्यसको जवाब फेस पनि गर्नुपर्ला मलाई लाग्यो चाहिँ यो कारणले गर्दाखेरि यो सहज हुन गएको
अब यो पार्टी चुनावको परिणाम लगत्तै हामी पार्टी एकता गर्छौँ भनेर दुवै पार्टीका शीर्ष नेता अझ भनौँ जुन पार्टीगत समन्वयन समितिमा रहेका आठजना नेताहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पटक पटक भन्दै आउनुभएको छ अब प्रक्रिया कसरी अगाडि बढ्छ पार्टी एकीकरणको
अब अलि दिन त हामी अन्तिम रिजल्टको प्रतीक्षामै छौँ अब हामीसित केही टाइमको समयको चाहिँ दबाव पनि छ जस्तो कि संविधानको धारा 93ले हामीलाई निश्चित कुरा चाहिँ निर्देशित गरेको छ धारा 93ले के भन्छ भने प्रतिनिधि सभाको अन्तिम परिणाम आएको एक महिनाभित्रमा सङ्घीय संसद बस्नुपर्छ भन्छ यसले सङ्घीय संसद बस्ने भनेको चाहिँ अप्पर हाउसको नि चुनाव भइसक्नुपर्छ राष्ट्रिय सभाको नि चुनाव भइसक्नुपर्छ अहिलेसम्म राष्ट्रिय सभा कसरी बनाउने भन्ने हामीसित कानुनै छैन जुन अध्यादेश गएको छ त्यो अगाडि आएको छैन त्यसमा दलीय सहमति भएको छैन त्यसो हुँदाखेरि सरकार चाँडो बन्नुपर्ने एउटा दबाव त्यो सरकारले अध्यादेशलाई व्यवस्थापन गर्नुपर्ने अर्को दबाव किन यो त काम चलाउ सरकारले त केही गर्न पाउँदैन अब त अनि त्यो अध्यादेश आएपछि त्यसको आधारमा यो प्रतिनिधि सभाको अन्तिम रिजल्ट भएको दिनदेखि एक महिनाभित्रमा सङ्घीय संसद बोलाउनु पर्ने प्रेसर यसलाई ख्याल गरेर हामी एकता संयोजनका कुराहरूलाई अगाडि बढाउँछौँ होला यसमा दुई तिनवटा पाटा त आइ नै हाल्छन् अहिले अहिलेसम्म त हामी त भोट मागेर बस्यौँ गठबन्धनलाई बढी भोट दिनुहोस् स्थिरता दिन्छौँ हामी अगाडि बढ्छौँ भनेर आयौँ हामीले त्यसमा जनताले नि पत्याउनु भएको छ माया गर्नु भएको छ अब हामीले दुईटा पार्टी बीचको वैचारिक आधारका कुराहरू कार्यक्रमिक कुराका आधारहरू एक अर्काको पृष्ठभूमिलाई मूल्याङ्कन गर्ने कुराहरू यी जम्मै विषयहरू आउँछन् त्यो विषयलाई चाहिँ अब हामीले मसिनो ढङ्गले टुङ्गाउँदै जानुपर्ने कुरा हुन्छ होला जस्तो मलाई लाग्छ
जस्तै यो पार्टी एकताको कुरा गर्दाखेरि एकदम चासोको रूपमा हेरिन्छ अब चाहिँ पार्टीको नेतृत्व कसले गर्नुहुन्छ सरकारको नेतृत्व कसले गर्नुहुन्छ
यसमा म एउटा शब्द प्रयोग गर्न चाहन्छु कहिलेकाहीँ चाहिँ के हुन्छ भने हामी कहाँ त बाणी चुडी खाने बानी पर्या भएर यो एउटा मानक जस्तो स्थापित हुन गयो विगतको समयमा पालै पालो प्रधानमन्त्री हुने पालै पालो मन्त्री हुने पालै पालो अध्यक्ष फेर्ने आलो पालोमा अध्यक्षता गर्ने यस्तो यस्तो हुँदै नेताहरूको युगको व्यवस्थापन गर्ने नेताहरूको इच्छाको तुष्टिको चाहिँ व्यवस्थापन गर्ने काम हामीले गर्दै आयौँ अब हामी परिवर्तनको बाटोमा गएको हो भने यसलाई हामीले बिर्सनुपर्छ अब नेताको व्यवस्थापन मेजर कुरो होइन नेपालमा हामीले त्यो बाटोमा गयौँ भने हामी परिवर्तन दिन सक्दैनौँ केपी शर्मा ओली माधव नेपाल झलनाथ खनाल वामदेव गौतम ईश्वर पोखरेल लगायतका एमालेका नेताहरूको किन व्यवस्थापन गर्नु पर्यो हामीले उहाँहरू त व्यवस्थितै हुनुहुन्छ कोही प्रधानमन्त्री भइसक्नु भएको छ कोही दलको नेता भइसक्नु भएको छ कोही उप प्रधानमन्त्री हुनुभएको छ
पार्टीको
शक्तिशाली व्यक्तित्व हुनुभएको छ उहाँहरूको व्यवस्थापनलाई हामीले टाउको दुखाउने होइन ठिक त्यस्तै माओवादी केन्द्रमा नि प्रचण्ड 29 वर्षदेखि अध्यक्ष नै हुनुहुन्छ अहिले दुईवटा पार्टीको एकता त अध्यक्ष खानालाई गर्न लागेको त होइन उहाँहरू दुवैजनाले केपीले पनि होइन होला प्रचण्डले नै होइन खाइ नै रहनु भएको छ अध्यक्ष प्रधानमन्त्री दुईचोटि नै भइसक्नुभयो प्रचण्ड कमरेड त होइन उहाँको मात्र नरहेको नेताहरू पनि एमालेको नेताको तुलनामा छोटो अवधिमै धेरैचोटि मन्त्री र धेरै महत्त्वपूर्ण पदमा गइसक्नु भएको छ त्यस कारणले गर्दा उहाँलाई कुन कुन ठाउँमा राख्ने भन्ने हिसाबले हामीले बस थाल्यौँ भनेदेखि हामीले परिवर्तनको एजेन्डालाई चाहिँ बिगाउनै सक्दैनौँ अब व्यवस्थापनको मूल बाटो त कहाँ हो भने गरिबीको व्यवस्थापन कसरी गर्ने म एउटा शब्द प्रयोग गर्न चाहन्छु दिगो आर्थिक विकास लक्ष्य एसडिजी भन्छौँ होइन सस्टेनेबल डेभलपमेन्ट गोल सन् 2030 गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घले तय गरेको त्यो गोलको 193 देशमध्ये एउटा नेपाल पनि हो हचपचमा सही गरेको त होइन त्यो गोल आफै महत्वाकांक्षी छ त्यो लक्ष्य होइन त्यो लक्ष्य पुरा गर्न नेपालको पाटोमा त हामीले गर्नु पर्यो अहिले गरेर गर्दैन त्यो पुरा गर्नको लागि हामीले तीव्र विकासको गतिमै हिँड्न सकेनौँ भने हामी कहीँ पनि पुग्दैनौँ र हाम्रा आफ्नै पनि समस्या छन् झनै झनै 25% मान्छे गरिबी रेखा मुनि छन् त्यसपछि गएपछि द्वन्द्वबाट विस्थापित मान्छेको ठूलो संख्या छ भुइँचालोले पाखा लगाएको मान्छे थुप्रै छन् बाढीले पाखा लगाएको मान्छे छन् यो सबै चाहिँ अबको व्यवस्थापन कुरो हो त्यस कारणले गर्दा मलाई के लाग्छ भने हामी दुईटा पार्टीको बीचको एकीकरणको कुरा गरिरहँदाखेरि चाहिँ जनसङ्गठनहरूको एकीकरण कुरा गरिरहँदा कसले कुन कुर्सीमा राख्ने भन्ने विषय चाहिँ गौण हुन जाला कि भन्ने लाग्छ
त्यही विषयमा गर्दाखेरि अहिलेसम्म चाहिँ दार्शनिक सैद्धान्तिक विषयमा कुरा गऱ्यौँ हामीले यो पार्टीको संगठनको व्यवस्थापन चाहिँ कसरी अगाडि बढ्छ जस्तै एमाले भन्ने बित्तिकै उसका चाहिँ वडा तहको एउटा सामान्य संगठन पनि चुनाव हुन्छ चुनाव बिना एमालेको कुनै पनि संगठनमा कुनै पनि व्यक्ति चाहिँ निर्वाचित हुने उसले जिम्मेवारी पाउने सम्भावना नै हुँदैन तर माओवादी केन्द्र चाहिँ अहिलेसम्म हामीले देखेको चाहिँ टिके प्रथा भन्छ नि त्यसरी कहीँ कसैलाई राखिदिने स्थितिबाट आएको छ यो संगठनको जुन चलायमानता छ एमालेभित्र
यसको चाहिँ यस्तो हुन्छ होला मेरो विचारमा किनभने दुईटा स्कुलिङको बिचमा चाहिँ एकीकरण गर्ने भने नै यही त हो नि एउटाको अलि नोमिनेटेड तरिकाबाट पिकअप गरिएका व्यक्तिहरू चाहिँ नेतृत्वमा रहनुभयो होला र हाम्रोमा लामो समयदेखि हामी अब सम्मेलन भनेको ढुङ राख्नु मन लागिहाल्ने, ढुङदेखि उम्मेद्वार हुनु मन लागिहाल्ने, अनि त्यसमा आफ्नै बिचमा लिस्ट बाँडेर चुनाव लडिहाल्ने, त्यो विधिमा एमाले पुग्यो। हाम्रोमा केही खोटहरू होला नि, त्यसलाई नि म्यानेज गर्नुपर्ने होला। र माओवादीको स्कुलिङ, दुईवटा स्कुलिङलाई त मिलाउनै पर्छ। अहिले हामीले चाहिँ अब लिस्ट बनाएर तपाईँको 40 जना दिनुहोस्, मेरो चाहिँ 60 जना राख्छु भन्ने किसिमले कमिटी बनाउन थाल्यो भने त्यसले गर्दैन। त्यो वस्तु त
माओवादीले
त्यो एकीकरण नै हुँदैन। अहिले गर्न खोजेको एकीकरण भनेको केपी कमरेडले दिनुभएको उदाहरण म दिन्छु। त्रिशुली र मर्स्याङदी चाहिँ मुगलिनो गएर मिसिन्छ होइन, एउटा चाहिँ मर्स्याङदी सेतो पानी, अर्को धमिलो पानी, अलि परसम्म चाहिँ त्यस्तो देखिन्छ नारायणी भए सम्म हुन्छ भन्नुहुन्थ्यो नि होइन। त्यही नारायणी नै बनाउने, नारायणी बनाउने भन्न साथै को कहाँ छ, कसको कतातिरको मान्छे, कुन पृष्ठभूमि हेर्नै हुँदैन। जस्तो एउटा चाहिँ हामीले साइकोलोजिकल ट्रिटमेन्ट त पहिले गरिसकेका छौँ, तपाईँले सबुदे पहिला बनाएको हाम्रो कागज र त्यहाँ पनि घोषणा गऱ्यौँ हामीले पछाडि सभागृहमा पनि। त्यहाँ एउटा के शब्द प्रयोग गरिएको थियो दुईवटा पार्टीको बिचमा मात्र कागज बनाउँदाखेरि हामीले भन्दाखेरि एमालेको पृष्ठभूमि भएकाहरूबाट 60% र माओवादी पृष्ठभूमि भएकाबाट 40% भनेको थियौँ। मानिलिउँ दुईटै पार्टी अब मरिसके भने जस्तो किसिमले पृष्ठभूमि भन्ने शब्द प्रयोग गरेर त्यहाँ पनि हामीले मनोविज्ञानलाई जित्ने प्रयत्न गरेका थियौँ। त्यस कारणले गर्दाखेरि हामी सबभन्दा पहिला दुईटा पार्टी एउटा हौँ भन्ने भावना जगाउने प्रयत्न गर्छौँ। त्यसको आधारमा चाहिँ अनि जिम्मेवारीको व्यवस्थापन हुन्छ। मैले अघि नै भने फेरि जिम्मेवारीको व्यवस्थापन भन्न साथै नेतालाई कहाँ राख्ने भन्ने आउँछ, नेता त त्यतिकै नै भइहाल्छ।
सजिलो छ जुन तपाईँले अहिले भन्नुभयो त्यति सजिलो छ। माधव नेपाल चाहिँ पूर्व प्रधानमन्त्री हुनुभयो, 15 वर्ष पार्टी चलाउनुभयो, उहाँ अब ठिक ठाउँमा बस्नुहुन्छ। झलनाजी प्रधानमन्त्री हुनुभयो, पार्टी अध्यक्ष हुनु बस्नुहुन्छ। ईश्वर पोखरेल चाहिँ महासचिव हुनुहुन्छ, उहाँलाई के चाहियो र जुन तपाईँले सजिलो गरी भन्नुभयो नि, तर नेताहरूको महत्वाकांक्षा वा शक्तिमा आउने होड त यति सजिलो तपाईँले यहाँ भने जस्तो सहज त नहोला।
होइन, जनताहरूले चाहिँ जम्मा थुक मान्न तयार हुनुपर्ने अनि हाम्रा नेताहरूले नमान्नु भन्ने के छ। जस्तो म उदाहरण दिउँ, म अहिले निर्वाचनको केन्द्रीय परिचालनको चाहिँ एउटा सदस्य हुँ, त्यसको प्रवक्ताको रूपमा काम गरेँ। म प्रतिनिधि सभाको क्यान्डिडेट पनि होइन, म समानुपातिक पनि छैन, म किन लाग्ने त भनेर भने नि त मैले पनि त भन्ने हुन्थ्यो होला नि। म पनि एउटा पोलिट ब्युरोको सदस्य हुँ, एमालेको सचिवालयमा स्थायी समितिमा नभएका सदस्यमध्ये एउटा म पनि हुँ। म मात्रै हुँ सचिवालयमा रहेको व्यक्ति जो स्थायी समितिमा छैन। अनि म लाग्न सक्छु भने मेरो नेता लाग्न नसक्ने भन्ने कुरा हुन्छ र उहाँले त मलाई नै गाइड गर्नुभयो, उहाँहरूले दिएकै शिक्षाबाट म यो ठाउँसम्म आइपुगेको हो। त्यस कारणले गर्दा हाम्रो पार्टीमा एमालेभित्र यो समस्या हुन्छ जस्तो लाग्दैन र एकताको महान अभियानमा जाँदा माओवादी पार्टीभित्र पनि यो समस्या आउँछ जस्तो लाग्दैन। हो, चुनौती छ, म सहज यति एकदम फ्याक्ट स्विच दबा जस्तो हुन्छ भने त म मान्दै मान्दैन नि, किनभने अहिले पनि कतिपय ठाउँमा चाहिँ टिकट नपाउँदाखेरि कतिपय साथीहरू मन खुम्चेको छ, त्यो मन खुम्चिँदाखेरि भोट अलिक कम आएको पनि स्थिति हामीले पाएका छौँ। त्यसलाई मलमपट्टि त गर्नु नै पर्छ, तर मुख्य कुरा हाम्रो आफ्नो एजेन्डा चाहिँ बताउन सक्नु पऱ्यो। एजेन्डा बताउने भनेको कुरा भनेको अब गरिबीको व्यवस्थापन गर्ने बाटोतिर हामी कसरी जाने। र म त अघि नै एउटा शब्द प्रयोग गरेँ नि, 15 सालमा कङ्ग्रेसले दुई तिहाई ल्याउँदाखेरि जे जे मिस्टेक गर्यो, जुन किसिम उन्माद उसले बोक्यो, त्यो उन्मादतिर अहिलेको वाम गठबन्धनले गर्न थाल्यो भने हामी मात्रै सकिँदैनौँ, हामी हाम्रो मुलुकलाई धेरै निराशामा परलाई जान्छौँ र राष्ट्रमा निराशामा जानु भनेको राष्ट्रियता नै कमजोर हुनु हो, त्यतातिर जान दिनु हुँदैन। त्यो चाहिँ मनन हुन्छ होला भन्ने लाग्छ मलाई।
अब अलिकति यो पार्टीको बारेमा, पार्टी एकताको बारेमा त हामीले कुरा गरौँ। अब नयाँ सरकार, त्यसै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, जुन हामीले एक महिनाभित्रै गरिसक्नुपर्छ, जुन तपाईँले पनि भन्नुभयो 93 अनुसार, त्यसको व्यवस्थापन चाहिँ कसरी हुन्छ? केपी ओली निर्विकल्प प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा हामीले प्रस्तुत गर्दा हुन्छ अब मिडियाकर्मी?
मैले एउटा कानुनी कुरा नै बोल्नुपर्छ यहाँ, किन मेरो पार्टीको अध्यक्षले कानुनी कुरा बोल्नु भएको छ, मैले नि त्यही नै बोल्नुपर्छ जस्तो लाग्छ। त्योभन्दा बढी बोल्न मलाई नै अनुमति हुँदैन। त्यो भनेको के हो भने एमालेभित्रको एउटा चाहिँ संस्कार भनेको के हो भने पार्टीको उपयुक्त ठाउँमा निर्णय नभएसम्म केही कुरा पनि बाहिर यो हो भनेर भन्दैनौँ हामीहरू। एमाले फलानलाई प्रधानमन्त्री भनेर निर्णय गराएको छैन। अब तपाईँले जुन जिज्ञासा राखिरहनु भएको छ, यो जिज्ञासामा हाम्रो कोलिसन पार्टनरको अर्को प्रमुख नेता कमरेड प्रचण्डले चाहिँ फेरि सिधा बोल्नु भएको छ, उहाँले अबको प्रधानमन्त्री केपी ओली हो भन्नुभएको छ। अब माओवादी पार्टीले केपी ओलीले प्रधानमन्त्री मान्दाखेरि एमालेका नेताहरूले चाहिँ होइन हामी चाहिँ मान्दैनौँ भन्नुपर्ने कारण चाहिँ मैले देख्दिनँ।
कस्तो मिलाउनु भएको छ है तपाईँले केपी ओली र यो उसको प्रचण्ड बीचको?
होइन, त्यो त दुइटै पार्टी मिलाउनु खोज्दैछौँ नि हामी त। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा पहिला त मैले कानुनी कुरा नै भने होइन, पार्टीको केन्द्रले निर्णय गर्नुपर्छ, एउटा कम्पिटेन्ट अथोरिटीले निर्णय गर्ला, त्यसपछि नै जान्छ। हाम्रो अध्यक्ष आफैले पनि दाबी गर्नुभएको छैन, उहाँलाई पनि धेरैले प्रश्न गर्नुभएको रहेछ, उहाँले म पार्टीको अध्यक्ष हुँ निर्णय नभएसम्म बोल्दिनँ भन्नुभएको छ उहाँले होइन। त्यही हिसाबले पहिला त निर्णय पर्खिन पऱ्यो, एमाले निर्णय गरेर मात्रै पुग्दैन, गठबन्धनले नै निर्णय गर्नु पऱ्यो, दुवैतिरको आफ्नो विधि छन् नि त। विधि मिचेर हामीले अगाडि जान थाल्यौँ भने त फेरि त्यसबाट विग्रह सुरु हुन्छ। हुन्छ र हामी एकदम जोखिमपूर्ण ठाउँमा पनि छौँ अहिले. जुन बहुमत आएछ बहुमत त्यतिकै सजिलो छैन, यो काँडाको उस घारीमा सुतेको जस्तो मलाई लाग्छ. त्यो हिसाबले जानु आवश्यक हुन्छ होला जस्तो लाग्छ.
प्रधानमन्त्री गुरुबु, अब यो जुन राष्ट्रपति उपराष्ट्रपति र सभामुख उपसभामुखको चाहिँ एउटा कोणबाट हामीले सुन्दाखेरि चाहिँ यो जुन अहिलेको सेट छ, राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ, नन्दकिशोर पुनजी उपराष्ट्रपति हुनुहुन्छ, उनसरी गर्ती सभामुख हुनुहुन्थ्यो, यही सेटलाई चाहिँ दोहोऱ्याउँ भन्ने ढङ्गले पनि बहस सुरु भइसकेका छ भन्ने सुनिन्छ भने, अर्कोतर्फ चाहिँ तपाईँहरूबाट अब राष्ट्रपतिको उम्मेद्वार कसलाई बनाउने, राष्ट्रपतिको उम्मेद्वारको खोजीमा पनि हुनुहुन्छ भन्ने.
मलाई पर्सनल सोध्नुहुन्छ भने एमालेबाट चाहिँ कसैलाई राष्ट्रपति दिनु पऱ्यो भने अहिलेको राष्ट्रपति किन फेर्नु पऱ्यो र भनेर स्वाभाविक जिज्ञासा सबै पार्टीको नेताहरूले राख्लान्. तर अब दुईवटा पार्टी त्यसपछि हाम्रो गठबन्धन त अलिक विशाल छ नि, तपाईँलाई थाहा छ. हाम्रो पार्टीमा अहिलेको गठबन्धनमा कहीँ चुनाव चिन्हमा प्रवेश भएको छ, कहीँ पार्टीमै प्रवेश भएको छ. हृदेश त्रिपाठीजीहरू सूर्यमा प्रवेश गर्नुभयो, एमालेमा प्रवेश गर्नु भएन, होइन, उहाँहरू सूर्य लिएर आउनुभएको स्वतन्त्र व्यक्ति. राजेन्द्र लिङदेन गठबन्धनमा प्रवेश गर्नुभयो, अनि प्रेमबहादुर सिंह हँसिया हथौडामा प्रवेश गर्नुभयो, गणेश शाहहरू माओवादीमा प्रवेश गर्नुभयो, अनि परिवार दल गठबन्धनमा प्रवेश गर्नुभयो. यस्तो यस्तो छ कि अहिलेको गठबन्धनको स्वरूप नि, विभिन्न पार्टीका साथीहरू मिसिएर यो सिनर्जी इफेक्ट भनिन्छ नि, यो चमत्कारिक नतिजा आउनुको लागि यो यो इफेक्टले काम गरेको छ. यी सबै साथीहरूको योग्य मान्छेहरूको बिचमा छलफल गरेर हामीले टुङ्गोमा पुर्याउनु पर्ने जरुरी हुन्छ जस्तो मलाई लाग्छ. स्वाभाविक ढङ्गले दुवै पृष्ठभूमि भएका र गठबन्धन रहेका व्यक्तिहरू विभिन्न ठाउँमा प्लेसमेन्टमा चाहिँ पर्छन् नै, एकैतिरको मात्रै भन्ने हुँदै हुँदैन. अब कतिमा त भन्नुहोस् न, ल तपाईँले सुन्नुभयो भने हाम्रो माधव कमरेड जो पार्टीको लामो समयसम्म पार्टीको प्रमुख भएर काम गर्नुभयो र हाम्रो पार्टीको एउटा महत्त्वपूर्ण नेता हुनुहुन्छ, उहाँले जहिले नि बोल्ने एउटा भाषा प्रयोग गर्नुहुन्छ कि मेरो उमेरै के भएको छ राष्ट्रपति खानलाई, म त अझ तन्नेरी नै छु, अलि पाको भएपछि खाने हो भन्ने उहाँको छ. राष्ट्रपति भन्ने पद चाहिँ पाको मान्छे
दिनु पर्दैन
भन्ने, त्यो हिसाबले उहाँले विभिन्न नेताहरूको आफ्नो जिज्ञासाहरू पनि छन्। कोही नेताहरू खास पदमा अनिच्छुक हुनुहुन्छ, त्योतिर सोध्नै परेन. केही नेताहरू इच्छुक हुनुहुन्छ भने त्यसबिचमा छलफल गर्नुपर्ने भयो. त्यसमा हुँदाखेरि माओवादी केन्द्रका को को साथीहरू के इच्छा हो त्यो पनि छलफल हुने भयो. तर त्यतिखेर कुरा गरिरहँदाखेरि पनि मैले अहिले नै भनेको शब्द प्रयोग गर्न चाहन्छु, नेता कसलाई कहाँ राख्ने भनेर थाल्यौँ भने चाहिँ फेरि हामी कहीँ पनि पुग्दैनौँ. र पद थोरै हुन्छन्, जताबाट हेर्दाखेरि धेरै नेताबाटमा पद थोरै हुन्छन्, होइन, 240 सिट थियो, 165 खुम्च्याउनु पर्दा हामीलाई आपत पर्यो, दुईवटा पार्टीबिच 60-40 गर्दा अझ महाभारतै पर्यो, अनि 335 हाम्रो चाहिँ पहिला चाहिँ समानुपातिक थियो, 110 झार्नु पर्यो. अब अहिले भन्नुहोस् न, एमालेको तर्फबाट त समानुपातिकमा पुरुषहरू एकजना नै नपर्न सक्नुहुन्छ. हामीले 40% भोट ल्यायौँ भने पुरुष एकजना नपर्न सक्छ, महिलालाई क्षतिपूर्ति
93 त हामीले दिनैपर्छ,
महिलालाई क्षतिपूर्ति गर्नुपर्ने हुन्छ. नपर्ने पुरुषको लिस्टमा नि परिणाम साथीहरूले चित्त दुखाउनु भएको छ, नपर्ने लिस्टमा नपरेको किन चित्त दुखा होला भन्ने लाग्छ कि कहिलेकाहीँ. यी जम्मै हाम्रा मनोविज्ञानहरू छन्, यी मनोविज्ञानहरूलाई व्यवस्थापन गरेर नै हामीले विषयहरूलाई अगाडि बढाउनु पर्ने हुन्छ.
तपाईँले यो राष्ट्रपतिको सवालमा चाहिँ एउटा शब्द प्रयोग गर्नुभयो, व्यक्तिगत रूपमा चाहिँ म अहिलेकै राष्ट्रपतिलाई दोहोऱ्याउन पाए हुन्थ्यो, मेरो चाहिँ विचार त्यो सब
होइन. मैले के
यो ढङ्गले ठोस ढङ्गले एमालेभित्र छलफल
छैन
सुरु भइसकेका छैन, सङ्केत बुझ्यो तपाईँको,
केही पनि छैन छैन. तपाईँले यसलाई अन्यथा नलिदिनु होला, केही पनि छलफल भएको छैन एमालेमा यो विषयमा प्रवेशै गरेका छैनौँ हामी, किनभने यो फेरि वस्तु त एमालेको मात्रै विषय भएन. अब राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री सभामुख उपसभामुखसम्मको विषय भनेको गठबन्धनको विषय हो, र मैले बोलेका कुराले फेरि कतै पाल पारिदियो भने त हाम्रो एकताको महान अभियान नै बर्बाद भइहाल्छ. त्यस कारणले गर्दा म सतर्कतापूर्वकै बोलिरहेको छु यो मामिलामा पनि. मैले त प्रसङ्गवश के उठाएको भने, अब एमालेको भागमा चाहिँ राष्ट्रपति हाल्ने भनेर भन्यो भनेदेखि फेर्नुपर्ने खालको नराम्रो भूमिका उहाँबाट भएको छैन, एउटा मूल्याङ्कन आधार त्यो होइन. उहाँले म त अब यसमा बस्दिनँ भनेर भन्नुभयो भने त फेरि उहाँ रहनुहुन्न नि त अहिलेको राष्ट्रपतिज्यू, त्यस्तै हो कुराहरू. त्यस कारणले गर्दाखेरि त्यो बाहेक कुनै अरू व्यक्तित्व राखौँ भनेर आयो भने पनि एमाले सोध्दै सोध्दैन भन्ने कुरा छैन, त्यसमा प्रवेशै गरिएको छैन. तर महिना डेढ महिनाभित्रमा यी विषय सबैमा हामी प्रवेश गर्छौँ र तपाईँहरूसित मन खोलेर यो विषयमा कुरा गर्न सकिन्छ. त्यसपछि
जस्तै प्रदेशतिरको कुरा गर्दा पनि सातवटा मात्रै, दुई नम्बर प्रदेशमा चाहिँ यसअघिको जुन संसदमा हाम्रो केन्द्रीय संसदमा जुलखातको प्रतिनिधित्व मिक्स प्रतिनिधित्व आउँथ्यो, कसले जता जोड जोडिँदा पनि सरकार बन्न सक्ने स्थिति छ. दुई नम्बर प्रदेश बाहेक बाँकी छवटामा चाहिँ तपाईँहरूकै बहुमत देखिन्छ,
हो
देखिने अहिलेसम्मको परिणाम हेर्दाखेरि त्यो देखिन्छ. समानुपातिकले कस्तो परिणाम ल्याउला त्यो त हेर्न बाँकी नै छ. त्यहाँ चाहिँ अब तपाईँहरू कसरी जानुहुन्छ, एकलौटी ढङ्गले जानुहुन्छ कि अरू बाहिरकालाई पनि?
सारमा त त्यो एकीकृत पार्टीकै नेतृत्व बन्ने भइहाल्यो, होइन. सारमा हेर्दाखेरि त एक नम्बर, तीन नम्बर, चार नम्बर, पाँच नम्बर, छ नम्बर, सातैवटा प्रदेशमा चाहिँ एकीकृत पार्टीकै नेतृत्व हुने भयो. अब हामीले अहिले उठाएका प्रदेशसभामा उठाएका सिनियर नेताहरू हुनुहुन्छ, सात नम्बरदेखि एक नम्बरसम्म जाँदाखेरि विभिन्न पृष्ठभूमिका सिनियर नेताहरू उठ्नु भएको छ. त्यसमा त्यसकै गुणदोष हेरेर नै हामीले विभिन्न पृष्ठभूमिका साथीहरूलाई चाहिँ जिम्मेवारी दिन्छौँ होला. यो पनि आफैमा चुनौतीपूर्ण किन छ भन्नुहोला भने, पहिलोचोटि प्रदेशसभा प्रदेशको चाहिँ प्रमुख बन्ने भनेको जग हाल्ने कुरा हो. जग हाल्ने आँट भएको, जग हाल्न चाहिँ क्षमता राख्ने साथीहरूले खोज्नुपर्छ, चाहे त्यो एमाले पृष्ठभूमिको होस्, चाहे त्यो माओवादी पृष्ठभूमिको होस्, अथवा चाहिँ त्यो अरू कुनै पृष्ठभूमिको मान्छे होस्. जितेका मान्छे मध्येमा स्वाभाविक रूपमा एमाले र माओवादीबाटै यो बाँडफाँड होला नै, यसमा बाँडफाँड पनि हुन्छ, यसमा त्यही हिसाबले नै जाला. अहिले हामीले एक नम्बर मललाई दुई नम्बर तललाई भनेर गरेका छैनौँ. यहाँले भन्नुभयो जस्तै दुई नम्बर प्रदेशमा त्रिसङ्घको सरकार बन्छ, मेरो आफ्नो अपेक्षा, मैले बाहिर यसो नै प्रोजेक्सन गरेका छु, 11 हाम्रो गठबन्धनको आउला, 10 काङ्ग्रेसको आउला, बाँकी चाहिँ मधेसवादी दलहरूको आउला भन्ने हो. हाम्रो अलि कम होला, 11 नपुग्ला कि जस्तो देख्न थालेछ अहिले, किन हामीले अपेक्षा गरेको केही ठाउँ हार्यौँ, जस्तो कि 12 एक नम्बर मैले हार्छ भन्ने अपेक्षामा राखेँ होइन, अचुजीले हार्नु भएको छ. रौतहटमा हामीले कम्तीमा 2 सिट ल्याउँछौँ भने ठानेका थियौँ, त्यो 2 सिट पुरा हुन्छ आँट देखिँदैन. पर्साको हालत पनि त्यस्तै छ. त्यही हिसाबले गर्दाखेरि 11 हाम्रो पुगेन भने पनि हामी 8 हारहारी त रहन्छौँ नै. पहिला सुरुमा हेर्दाखेरि चाहिँ एक तिहाई, तिनवटा एक तिहाईमा जान्छ, र मधेसको दलहरू र कङ्ग्रेस मिल्यो भने त्यसको सरकार बन्ने, र चाहिँ हामी र अरू मधेसको दलहरू रह्यो भने कङ्ग्रेस साँच्चीकै अर्थमा देशभरि नै प्रमुख प्रतिपक्ष भएर बस्ने त्यो स्थिति हुन्छ भन्ने चाहिँ आकलनै हो. त्यही हिसाबले नै जान्छ होला मेरो विचारमा.
एउटा अलि हतार पनि हुन्छ होला मैले यो क्वेसन गर्न चाहिँ, जस्तै संहिताप्रति चाहिँ नेकपा एमाले, तपाईँहरू अहिले आफैले संविधान लेखेर आउनुभयो, तपाईँहरू अहिले औपचारिक रूपमा त हामी संहिताप्रति पूर्ण प्रतिबद्ध छौँ भनेर पटक पटक भन्नुहुन्छ, भन्नु पनि पर्छ. एमाले अध्यक्ष केपी ओलीकै कुरा गर्ने हो भने उहाँका अलिक मिलाएर बुझ्ने हो भने संहिताप्रति उहाँको त्यति धेरै इच्छा देखिन्न. तपाईँहरू सामान्य बहुमतमा त प्रष्ट हुनुहुन्छ, तपाईँले अलिकति जोडबल गर्ने हो भने दुई तिहाई पुर्याउन र संविधान संशोधन गर्न चाहिँ त्यति गाह्रो नहोला जस्तो देखिन्छ.
अब अहिले यस्तो हो कि
अहिले यो संहिताबाट देशलाई पछाडि हटाउने मामलामा, किनकि तपाईँको अध्यक्षको चाहिँ मनस्थिति हेर्दा बुझ्दाखेरि चाहिँ नेताहरू अनौपचारिक ढङ्गले संहिता आवश्यक छैन नेपाललाई भन्ने बुझाइमा मनस्थितिमा हुनुहुन्छ.
यस्तो रह्यो, अब मेरो अध्यक्षको मनस्थिति त तपाईँले भन्दा बढी मैले बुझ्ने भइहालेँ होइन, त्यस कारणले गर्दा उहाँको मनस्थिति के छ भन्ने कुरो. अहिले एमालेको मनस्थिति नै के हो भने नि, यो संविधानलाई धेरै चलाउनुहुन्न भन्ने हो. पहिलोचोटि संविधान बनाएका छौँ, बनाउन नपाइकन संशोधनको चाहिँ लेस्टो राखेर हैरान पारे हामीलाई. हामी त संशोधनको विरोधी हौँ नि, मैले लुकाएर भन्नु पर्दैन नि, चुनावको समयमा नि हामीले भन्यो, यसमा नलुकाइकन भन्यो. तराईका 8 जिल्लामा, खास गरी 2 नम्बर प्रदेशका 8 जिल्लामा पनि हामीले बेसारे पल्टेर हामीलाई धेरै भोट दिनु भने संविधान संशोधन गर्छौँ भन्दै भनेनौँ कि, संविधान संशोधन आवश्यक होइन, अहिले चाहिँ कार्यान्वयन गर्ने हो भन्यो नि. त त्यस कारणले गर्दा दुई त्यही आउँदाखेरि पनि संविधान संशोधन हाम्रो चाहिँ एजेन्डा होइन. हाम्रो एजेन्डा भनेको चाहिँ संविधानको कार्यान्वयन हो. कार्यान्वयन गरौँ पहिला, हामीले जे परिकल्पना गऱ्यौँ, अरू धेरै चाहिँ यसमा प्रयोगत्मक परीक्षा दिइरहनु जरुरी हुँदैन. यसलाई प्रयोग गरौँ, प्रयोग गरेर के नतिजा आउँछ हेरौँ. जनताले नतिजा नराम्रो भनेछन् भने जनताले फेरिहाल्छन्, हामीले किन टाउको दुखाउनु परेर. यसबाट सहज ढङ्गले हाम्रो चाहिँ अधिकार निक्षेपण भयो तलसम्म, स्थानीय तहले राम्रो काम गर्यो, प्रदेशले राम्रो काम गर्यो भने त यसलाई बलियो बनाउँदै जाने हो. अहिलेको मूल काम भनेको चाहिँ हाम्रो गठबन्धनको भनौँ न, हाम्रो गठबन्धनको मूल काम भनेको 100% यो संविधानलाई चाहिँ कार्यान्वयन गर्ने हो.
अब अलिकति यो जुन तपाईँले चाहिँ तपाईँहरूले वाम गठबन्धनले भनौँ न, झापा तिनमा चाहिँ राजेन्द्र निगरेलाई समर्थन गरेर नेपाली काङ्ग्रेसका कृष्णप्रसाद सिटौला जस्ता व्यक्तिलाई चाहिँ पराजित गरिदिनु भयो, तपाईँहरूको चाहिँ जोडबल थिएन भने त्यो अलिक असम्भवै हुन्थ्यो होला. उहाँहरूलाई पार्टीमा प्रवेश गराउने कुरा पनि अलि एउटा कोणबाट उठिरहेछ.
यस्तो भन्नु पर्ला, यसमा चाहिँ झापामा हामीले कृष्णप्रसादजीलाई हरायौँ, नेपाली कङ्ग्रेसलाई हरायौँ. हाम्रो अहिलेको मूल प्रतिस्पर्धा भनेको नेपाली कङ्ग्रेसले नेतृत्व गरेको गठबन्धनको विरुद्ध हो, र हामी के चाहिरहेछौँ भने राजनीतिको दुईवटा ध्रुव, एकतिरको नेतृत्वको कुनामा एमाले छ, इन्क्लुडिङ माओवादी केन्द्र, मैले नबिर्सिकन भन्दैछु, सेन्सिटिभ भएको कारणले गर्दा वस्तु त पछिको एउटै पार्टी हुन्छौँ हामी, सिद्धिहाल्यो. अहिले यतिखेर चाहिँ एमालेको नेतृत्वमा माओवादी सहितको एउटा ध्रुव हो, अर्को ध्रुव नेपाली कङ्ग्रेसको नेतृत्वमा अरू मागिरहेको. त्यसमा अब मैले सहज ढङ्गले दक्षिणपन्थी ध्रुव भन्छु होइन, लोकतान्त्रिक वामपन्थी होइन कि. हामीले पटक पटक भन्यौँ, मान्छेले नबुझेर हैरान. यदि हामी वामपन्थी भयो भने उहाँहरू दक्षिणपन्थी भयो होइन, उहाँहरू दक्षिणपन्थी नभन्ने हो भने हामी वामपक्षीय लोकतान्त्रिक शक्ति, उहाँहरू गैर वामपक्षीय दक्षिण लोकतान्त्रिक शक्ति, पोजिटिभ भाषा प्रयोग गर्ने त्यो हिसाबले जाने हो. यो दुईवटा गठबन्धनको विरुद्ध बिचमा चाहिँ प्रतिस्पर्धा भएको कारणले गर्दा जो जो त्यो गठबन्धनको क्यान्डिडेट भएर आउनुभयो, हामीले गठबन्धनलाई हराइदिएको हो. सिटवालजी कति राम्रो मान्छे, आँखामै राख्दा नबिझाउने हुनुहुन्छ नि, त्यसमा किन टिप्पणी गर्नु पऱ्यो र विश्व प्रकाश शर्मा त अब मिडियाले असाध्यै मानेको मान्छे, त्यसलाई हामीले किन टिप्पणी गर्नु पऱ्यो. रविन्द्र शर्मा
एकदम मिडियाले मात्र
होइन, म त मिडियाबाटै बोल्दैछु नि होइन, हामीले माने भए त एमालेमै ल्याइहाल्थ्यौँ नि. त्यस्तो हो, त्यस कारणले गर्दाखेरि चाहिँ अब कतिपय साथीहरू एकदम चर्चित हुनुहुन्छ, राम्रो भन्ने सुनेका छौँ हामीले, व्यवहारमा त पाएको छैनौँ, थाहा छैन के हो होइन, भोगेपछि नै थाहा हुने हो। जम्मै राम्रा मान्छेहरूलाई जिताउनु मन थियो कि, तर दुईवटा ध्रुवमा चुनाव लडेछ, एउटा त हार्नै पर्ने हो। राजन भट्टराई र गगन दुवैले जित्दै भए हुन्थ्यो नि, हाम्रो राजनजीले हार्नुभयो, गगनजीले जित्नुभयो,
प्राकृतिक विषय
यस्तो हो नि। त्यस कारणले गर्दा हामीले पहिलो कुरा के बुझ्नु पर्यो भन्दाखेरि, कसलाई हराइयो यति महत्त्वपूर्ण मान्छे भनेर त्यो अलि मिल्दो हुँदैन जस्तो लाग्छ। दोस्रो, अहिले त हामीले त्यहाँ चाहिँ राप्रपा चाहिँ हाम्रो कोलिसनमा प्रवेश भयो, झापाले राप्रपा है, अब
सिङ्गो राप्रपा है,
मलाई त्यस्तो लाग्छ, किनभने कमल थापा राप्रपा त
मैले कोठ्याउनु खोजेको चाहिँ उहाँलाई पार्टी प्रवेश गराउने कुरो
होइन, हामीले यो प्रवेश अप्रवेशको कुरै गरेका छैनौँ। उहाँ राप्रपा नै हो, आफ्नै आइडेन्टिटी हो, हलोमै चुनाव लड्नु भएको छ, हलोमै उहाँले भोट माग्नु भएको छ। हामीले झापामा पनि भोट माग्दाखेरि अब माथि बाम तल घाम भनेर अरू ठाउँ भने जस्तै त्यहाँ चाहिँ अब तीन नम्बर क्षेत्र झापामा चाहिँ अब प्रतिनिधि सभामा हलोलाई अरू चाहिँ भन्यो, अनि त्यसपछि समानुपातिक उहाँले हलो माग्नुभयो, हामीले सूर्य सूर्य भन्यो, त्यसपछि माओवादीको साथीहरूले होइन गोलाकारभित्रको स्याथोडा भन्नुभयो, त्यो त स्वस्थ प्रतिस्पर्धा हाम्रो त्यो ठाउँमा त रहँदै गइहाल्यो नि। त्यस कारणले अहिले प्रवेश गराउने नगराउने भन्ने नै रहेन। उहाँले राम्रो काम के गर्नु भयो, राजेन्द्र लिङ्गदेनजीले भने ठिक गठबन्धन पहिचान गर्नुभयो, उहाँको अध्यक्ष भन्दा उहाँको अध्यक्ष भन्दा उहाँ चाहिँ समय चिन्न सक्ने मान्छे हुनुहुँदो रहेछ जस्तो मलाई लाग्यो।
अन्तिममा एउटा मात्रै क्वेसन छ मसँग, अब हाम्रो समय पनि छ दिन लाग्यो, अब काङ्ग्रेससँगको तपाईँहरूको सम्बन्ध चाहिँ कस्तो हुन्छ?
बडो सुमधुर हुन्छ काङ्ग्रेससित, उहाँहरू जिम्मेवार प्रतिपक्ष बन्नुहुन्छ भन्ने हामीलाई लाग्छ, र जिम्मेवार प्रतिपक्षलाई सत्ता पक्षले दिनुपर्ने मान सम्मान सद्भाव हामी दिन्छौँ। अहिले शेरबहादुर राईले जसरी हाम्रो प्रतिपक्ष दलको प्रमुख नेतालाई नै व्यवस्था गरेर जे जे निर्णय गरेर डङडङ हिँड्नु पनि त्यस्तो हामीबाट हुँदैन। आजै मैले सुन्दैछु केयरटेकर गभर्मेन्टले के महत्त्वपूर्ण निर्णय गर्दैछ अरे र राजनीति नियुक्ति गर्दैछ अरे भनेर चाहिँ भने सुनेको छु। हामी उहाँहरूलाई चाहिँ चेतावनी त मैले किन दिउँ, त्यही ठुलो नेतालाई यस्तो नगर्नुहोस् भन्ने आग्रह यो सञ्चार माध्यम मार्फत नै भन्न चाहन्छु, किनभने भोलि गएपछि ब्ल्याङ्केटमा त्यो खारेज गर्नु पऱ्यो भने उहाँको नि इज्जत रहँदैन, शेरबहादुर जतिको टावरिङ फिगरको इज्जत रहोस् भन्ने एमाले चाहन्छ।
हस्, समय दिनुभयो, धन्यवाद।
धन्यवाद।
उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामीले एमाले नेता विष्णु रिमालसँग कुराकानी गऱ्यौँ। कार्यक्रमबाट बिदा चाहन्छु, नमस्कार।